बिस्मिल्लाहिर रहमानिर रहीम। हमारे अकाबिर देवबंद के तबलीग और दावत का अंदाज गालिबन शिमला के किसी कॉलेज में हज़रत थानवी रहमतुल्लाह अलैह का बयान हुआ। वहाँ आपने फरमाया कि जदीद तालीम याफ्ता हजरात को जो शुबहात पैदा होते हैं वो सिर्फ निसाब तालीम का ही कसूर नहीं, बल्कि उसका बड़ा सबब वो लादीनी माहौल है जिसमें हमारी नई नस्ल पलती और ढलती है। उसका इलाज यह है कि बुज़ुर्ग उलमा और सुलाहा की मजलिसें बिहम्दिल्ला हर जगह कुछ न कुछ कायम रहती हैं। कुछ दिन उस माहौल में रहने की आदत डालें। गालिबन इसी मजलिस में एक साहिब ने सवाल किया कि हमने सुना है कि आपको अंग्रेज़ी पढ़ने वालों से नफ़रत है। हज़रत रहमतुल्लाह अलैह ने फरमाया कि हरगिज़ नहीं, उन लोगों से कोई नफ़रत नहीं, अलबत्ता उनके बाज़ आमाल और अफ़आल से नफ़रत है जो शरीयत के ख़िलाफ़ है। ये साहिब बोले, वो आमाल और अफ़आल क्या हैं? हज़रत ने फरमाया कि मुख्तलिफ़ लोगों के मुख्तलिफ़ आमाल हैं, सब यकसा नहीं। ये साहिब भी खुद आज़ाद आदमी थे, कहने लगे कि मसलन मुझ में क्या है। आजकल की आम वज़े तलबा की तरह उनकी भी दाढ़ी नहीं थी। हज़रत ने फरमाया कि बाज़ चीज़ें तो ज़ाहिर हैं मगर मजमे में उसका इजहार करने से हया माने हैं।
और ये इस गुफ्तगू में देखिए कि हज़रत हकीम उल उम्मत थानवी रहमतुल्लाहि अलैह को अल्लाह ताला शानहु ने कितनी ज़हानत अता फरमाई थी। तो ये जदीद तालीम याफ्ता हजरात, यानी जो लोग यूनिवर्सिटी कॉलेज वगैरह में पढ़े हुए हैं, उनमें और उनके और उलमा के दरमियान शैतान एक खलीज पैदा कर देता है और वजह उसकी ये है कि ये तबका जो कॉलेज और यूनिवर्सिटी में पढ़ता है, इस तबके के बेशतर लोग जाहिर है कि कामयाबी से हमकिनार होंगे, कुछ डॉक्टर बनेंगे, कुछ वकला बनेंगे। तो फरागत के बाद ये अपने अपने हलके में बहुत मुअस्सिर होंगे। एक फितरी चीज़ है कि अवाम उन्नास जब किसी डॉक्टर को देखते हैं तो उनके जहन में ऐसा ख्याल आता है कि ये पढ़ा लिखा आदमी है, किसी वकील को देखते हैं ये पढ़ा लिखा आदमी है, और जब वो कोई बात कहता है तो उसका असर पड़ता है। तो शैतान जानता है कि ये तबका जो कॉलेज और यूनिवर्सिटी में पढ़ रहा है, इसका अक्सर हिस्सा किसी न किसी तबके पर मुअस्सिर होगा। 5-25 इनके साथ, 5-25 इनके साथ जिस बस्ती में जाएगा। बिलउमूम जदीद तालीम याफ्ता हजरात देहातों में जाते हैं, रिश्तेदारों में जाते हैं, अनपढ़ लोगों में जाते हैं, तो बहुत कदर की निगाह से इन्हें देखा जाता है कि वे बहुत पढ़े लिखे हैं। तो अगर ये उलमा के साथ उठना बैठना रखें और इन्हें जो दुनियावी उलूम या दुनियावी फ़नून हासिल हैं उनके साथ अगर इनको दीन की सूझबूझ हो जाए तो ये बहुत मुअस्सिर तरीके से अपनी बात लोगों को समझाएंगे और लोग उनकी बातों को कबूल भी करेंगे। इसलिए कि शैतान ने उलमा के बारे में ये बात आवाम के जहन में डाल रखी होती है कि ये बेचारे कुछ नहीं जानते कि दुनिया में इस वक्त क्या हो रहा है। हालांकि ऐसी बात नहीं है, वो वाकिफ़ होते हैं, दो चार ऐसे भी होंगे जो वाकिफ़ नहीं होंगे, मगर इसका मतलब ये नहीं कि हर शख्स के बारे में हम ये फैसला करें कि ये कुछ नहीं जानते कि दुनिया में क्या हो रहा है। बहुत कुछ जानते हैं, इसलिए कि उन्हें भी बहुत फिक्र होती है कि मुसलमानों का क्या होगा, उम्मत का क्या होगा, हर फर्द बशर का क्या होगा, और वो सिर्फ दुनिया नहीं, दुनिया से भी बहुत आगे की सोचते हैं कि मरने के बाद क्या होगा, कब्र में क्या होगा, हश्र में क्या होगा। तो जानते बहुत कुछ हैं मगर वो उनकी फील्ड नहीं, इसलिए उसमें वो पढ़ते नहीं। और बाज़ दफ़ा कुछ मसाले भी होती हैं कि जिनकी वजह से उनके लिए बहुत गुफ्तगू न करना ही बेहतर होता है। इसका मतलब ये नहीं होता कि इन्हें मालूम नहीं, इन्हें वाकफियत नहीं। तो उलमा कोई बात कहते हैं तो लोगों की तवज्जो नहीं जाती कि बस ये तो पुरानी बात कहते हैं, इनके पास और है क्या, ये कब्र की बात करते हैं, ये हश्र। लेकिन अगर कोई डॉक्टर वही बात कहेगा, ओह डॉक्टर है, इतना पढ़ा लिखा और ये कह रहा है कि सुन्नत के ये फवाइद हैं, ये इंजीनियर है और इंजीनियर कह रहा है कि भाई मरने के बाद की भी एक जिंदगी है और उसके लिए भी। तो ये हजरात एक बहुत बड़े तबके को बहुत मौसर अंदाज में अल्लाह ताला शानहु का दीन पहुंचा सकते हैं और लोगों को दीन से और अल्लाह से जोड़ सकते हैं। इसलिए शैतान ये खलीज पैदा कर देता है और एक ऐसी खलीज पैदा हो जाती है उसमें दोनों तबकों का कसूर है कि जदीद तालीम याफ्ता हजरात जो है वो सुनी सुनाई बातों से मुतासिर हो जाते हैं। अक्सर वो होते हैं जिन्होंने कॉलेज और यूनिवर्सिटी के ज़माने में उलमा के बारे में दूसरों से बातें सुनी हुई होती हैं कि उलमा ऐसे होते हैं, मौलवी ऐसे होते हैं, इन्हें कुछ सूझबूझ नहीं, कुछ इन्हें पता नहीं, इल्म नहीं, बेचारे अनपढ़ होते हैं, मदरसों में रोटियों के टुकड़ों पर पलने के लिए आते हैं, वहाँ कुछ तालीम नहीं होती, कुछ नहीं होता। तो कम से कम ऐसे जदीद तालीम याफ्ता हजरात की खिदमत में मैं ये अर्ज़ करूँगा, आवाज़ कहाँ तक पहुँचती है अल्लाह बेहतर जानते हैं, कि कम से कम ख़ुद भी तो आप मालूम करें, एक आलिम के पास जाकर बैठें, दूसरे के पास बैठें, तीसरे के पास बैठें, 10-15-20 की मुलाकात करें, बैठें कई मजलिसों में जाएं, 20-25 अलग अलग आलिम के पास जाकर मजलिसों को सुने, उनके साथ डीलिंग करें, मामला करें, देखें, और फिर वो बात जो आपको समझाई गई थी कॉलेज या यूनिवर्सिटी के दौर में, वो अगर आपको सही लगे तो फिर ये आपका अपना एक फैसला होगा। तो सुनी सुनाई बातों पर फैसला नहीं करना चाहिए। और जो उलमा हैं और दीन से ताल्लुक़ रखने वाले हजरात हैं, उनकी खिदमत में मेरी गुजारिश है कि हर जदीद तालीम याफ्ता के बारे में ये जहन बना लेना कि ये उलमा के दुश्मन हैं, ये इनके जहनों में उलमा के बारे में मनफी ख्यालात हैं, ये भी सही नहीं है, ये बात भी गलत है। तो ऐसे बहुत जदीद तालीम याफ्ता हजरात हैं जो समझदार होते हैं, सूझबूझ रखते हैं माशाल्लाह, ऐसे माहौल से गुजरने के बाद भी उनके दिलों में अहले इल्म के लिए मोहब्बत होती है। ये बात अलग है कि इनके दिलो दिमाग में शायद ये बात हो कि जिस किस्म के उलमा से हम मोहब्बत रखते हैं वैसी अब दुनिया में नहीं है, तो ये हमारी जिम्मेदारी है कि हम उनसे मुलाकात करें, उन्हें प्यार दें, उन्हें गले लगाएं, उन्हें करीब करें। अगर आप ये करेंगे तो ये पढ़ा लिखा तबका है, इनमें ज़िद और हट धर्मी और स्टबननेस और इनाद वाले बहुत कम होते हैं। वो होते हैं जिनकी फितरत मस्क हो चुकी होती है, जो बेदीन होते हैं, वरना जो दीन की तलाश में होते हैं तो वो गलत जगह पर भी जाते हैं तो खुलूस के साथ जाते हैं, गलत जगहों पर जाते हैं तो खुलूस के साथ जाते हैं, वो ये समझ कर जाते हैं कि यहाँ से हमें दीन मिलेगा। तो अगर हम रीच आउट करेंगे, हम उनकी तरफ हमारे अपने हाथों को बढ़ाएंगे तो इंशाल्लाह बहुत नफ़ा होगा। तो इसमें दोनों तरफ से ज़रा कोशिश की ज़रूरत है और अब माशाल्लाह ये कोशिशें हो रही हैं और जिसके नतीजे में बहुत करीब आ गए हैं। तो मैं ये अर्ज़ कर रहा हूँ कि यहाँ हज़रत हकीम मुहम्मद थानवी रहमतुल्लाह अलैह का मुकालमा देखिए, वो तालिब इल्म है या जदीद तालीम याफ्ता जो अकल को सामने रख कर गुफ्तगू कर रहा है, और फिर बात भी ये है कि वो हजरत की कोई अजमत या मोहब्बत नहीं है, अभी तो पहली मुलाकात है, तो बिल्कुल फ्री नहीं, जैसे एक मिजाज है वहाँ कॉलेज यूनिवर्सिटी का, ये बनाया जाता है मिजाज क्वेश्चनिंग का। गुज़िश्ता हफ्ते भी मैंने कुछ बातें अर्ज की थी इस सिलसिले में, तो देखो सवाल पूछ रहा है मगर हजरत जवाब कैसा दे रहे हैं, कैसा दे रहे हैं। तो ये دعوت جو ہے حکمت چاہتا ہے, دعوت کا کام حکمت چاہتا ہے کہ حکمت سے, سوجھ بوجھ سے کیسا آدمی ہے وہ دیکھ کر کے بات کریں, اور مقصود جو ہے مقصود سامنے رکھا جائے. ایک شخص جو ہے وہ لندن کو مقصود بنا لیتا ہے تو پھر یہاں سے لندن تک راستے میں جو الٹی سیدھی نشیب فراز تکلیف پہنچانے والی جگہیں, گرمی سردی, ان سب چیزوں کی طرف متوجہ نہیں ہوتا, وہ دیکھتا رہتا ہے لندن کو کہ میری منزل لندن ہے. دائی ہمیشہ منزل سامنے رکھتا ہے کہ مجھے اس کو اللہ سے جوڑنا ہے. اسی لیے فرعون نے جب حضرت موسیٰ علیہ السلام سے کہا کہ ما رب العالمین, تو اللہ تعالیٰ شانہ سے تعلق اتنا زیادہ تھا حضرت موسیٰ علیہ السلام کو, ایک پیغمبر کو کتنا تعلق ہوگا ہم اندازہ نہیں لگا سکتے. تو ما رب العالمین میں من کی جگہ پر جو ما کا لفظ استعمال ہوا یہ اشتعال دلانے کے لیے تھا. یہ نہیں کہا کہ رب العالمین کون ہے, کہ رب العالمین کیا چیز ہے. یہ من اور ما میں عربی میں فرق یہ ہے کہ من جو ہے وہ انسانوں کے لیے, ذی روح کے لیے استعمال ہوتا ہے, اور ما جو ہے وہ غیر عاقلوں کے لیے چیزیں. تو ما یعنی رب العالمین کو غیر عاقل بنا دیا کہ رب العالمین کیا چیز ہے. تو موسیٰ علیہ السلام دیکھو مشتعل نہیں ہوئے, مقصد کیا تھا کہ اسے کسی طرح اللہ سے جوڑنا ہے, اور اس کے ساتھ جو گفتگو ہو رہی ہے یہ اگر نہ جڑے تو کم سے کم یہ دائیں بائیں آگے پیچھے جو لوگ کھڑے ہیں ان میں سے کسی کے دل میں بات اتر جائے. تو کہا ما رب العالمین, رب العالمین کیا چیز ہے. تو آپ نے فرمایا کہ رب السماوات والارض وما بینہما ان کنتم موقنین, کہ آسمانوں کا رب, زمین کا رب, اور جو کچھ آسمانوں اور زمین کے درمیان ہے ان سب کا رب وہ ہے رب العالمین. قال لمن حوله الا تستمعون, پھر اس نے اشتعال کی کوشش کی, اپنے دائیں بائیں آگے پیچھے دیکھ کر کہا کہ سن رہے ہو یہ کیا کہہ رہا ہے. مگر حضرت موسیٰ علیہ السلام بالکل مشتعل نہیں ہے, آگے فرمایا کہ ربکم ورب آبائکم الاولین, کہا کہ تم نے یہ پوچھا کہ رب العالمین کیا ہے, تو ایک تعریف تو میں بیان کر چکا ہوں کہ آسمانوں کا رب, زمین کا رب, اور جو کچھ آسمانوں اور زمین کے درمیان ہے ان سب چیزوں کا رب. اب دوسری بات کہا کہ ربکم ورب آبائکم الاولین, تمہارا رب اور تم سے پہلے تمہارے جتنے باپ دادا ہیں ان سب کا رب رب العالمین ہے. اب اس نے دیکھا کہ میں تو چھیڑ رہا ہوں اور اسے دوسرے رخ کی طرف لے جانا چاہتا ہوں مگر یہ تو جا نہیں رہا ہے, اب بہت صراحت کے ساتھ کچھ بولنا پڑے گا. تو کہا کہ ان رسولکم الذی ارسل الیکم لمجنون, کہا کہ یہ رسول جو تمہاری طرف پیغمبر بنا کر بھیجا گیا ہے یہ تو مجنون ہے. تو پھر بھی مشتعل نہیں ہوئی. رب المشرق والمغرب وما بینہما ان کنتم تعقلون, اس میں تھوڑی سی تعریض ہے, اگر تمہارے پاس عقل ہو تو سمجھو کہ رب العالمین کیا ہے. کہا کہ رب المشرق والمغرب وما بینہما, مشرق کا رب, مغرب کا رب, اور جو کچھ مشرق اور مغرب کے درمیان ہے اس کا رب رب العالمین ہے. اور یہ بات تو اصل یہ عرض کر رہا ہوں کہ مقصود سامنے رہے, سامنے والا کچھ بھی کہے ہمیں وہ ڈائیورٹ کرنے کی کوشش کرے, ہو سکتا ہے کہ وہ ڈائیورٹ نہ کر رہا ہو, شیطان ہمیں ڈائیورٹ کر رہا ہو, دوسرے ڈیبیٹ میں دوسرے مناظرے میں جائے ہی نہیں. دائی فوکس اس کا یہ ہو کہ مجھے تو اللہ سے جوڑنا ہے اسے, مجھے اللہ سے جوڑنا ہے اسے, اللہ کے قریب لانا ہے. مگر اس میں عجیب گفتگو ہے یہ. حضرت موسیٰ علیہ السلام نے اللہ تعالی شانہ کا تعارف کراتے ہوئے پہلے یہ فرمایا کہ رب السماوات والارض وما بینہما, اور پھر ارشاد فرمایا کہ ربکم و رب آبائکم الاولین. تو پہلا جو جملہ ہے کہ آسمانوں کا اور زمین کا اور جو کچھ آسمانوں اور زمینوں کے درمیان ہے ان سب کا رب ہے. اس میں یہ کہا کہ جس رب کی میں بات کر رہا ہوں وہ ہے جو یونیورس کے ذرے ذرے کا رب ہے. کوئی ذرہ ایسا نہیں ہے جو اس کی ربوبیت سے خالی ہو. یعنی ساری جگہوں کا احاطہ کر لیا کہ اس یونیورس میں اس کائنات میں کوئی جگہ ایسی نہیں ہے کہ جو اس کی ربوبیت سے باہر ہو. اور دوسرے جملے میں زمانے کو لے لیا کہ تمہارا رب یعنی یہ حال کا جو زمانہ ہے اور تم سے پہلے جتنے تمہارے باپ دادا ہیں یعنی ماضی کا زمانہ. اور اس سے خود بخود سمجھ میں آ جاتا ہے کہ اگر اس وقت جو زمانہ ہے اس کا رب اللہ ہے اور ماضی پاسٹ میں جتنے لوگ آئے ہیں ان سب کا رب بھی اللہ ہے تو اس سے خود بخود سمجھ میں آ جاتا ہے کہ فیوچر کا رب بھی اللہ ہے. تو اس میں یہ اشارہ کیا کہ پہلے جملے میں یہ ہے کہ کوئی جگہ ایسی نہیں ہے جو اس کی ربوبیت سے باہر ہے. اب اس میں یہ کہا کہ کوئی زمانہ ایسا نہیں ہے, ایک سیکنڈ بھی ایسا نہیں ہے پاسٹ میں پریزنٹ میں یا فیوچر میں جو اس کی ربوبیت سے باہر ہو. تو کسی بھی چیز کے وجود کے لیے یہی دو چیزیں چاہیے, جگہ اور زمانہ. اگر زمانہ ہو مگر جگہ نہ ہو تو وجود نہیں, جگہ ہو مگر زمانہ نہ ہو تو بھی وجود نہیں. تو جگہ جتنی بھی ہے وہ سب اللہ کی ربوبیت میں اور زمانے جتنے ہیں وہ سب بھی اللہ کی ربوبیت میں. اب اونچ نیچ جتنی بھی ہوگی وہ انہی جگہوں میں ہوگی اور انہی زمانوں میں ہوگی. تو آگے تیسرے جملے میں وہ کہا کہ مشرق کا رب اور مغرب کا رب. تو ہر چیز کا ایک ہر چیز کی ایک ابتدا ہوتی ہے اور ایک انتہا ہوتی ہے. تو کہا کہ یہ جتنی جگہ ہیں اور جتنے زمانے ہیں ان میں جس کسی چیز کی ابتدا ہوتی ہے پھر اس کی ترقی ہوتی ہے پھر اس کا زوال ہوتا ہے اور پھر اس کا غروب ہوتا ہے, یعنی یہ جتنے بھی تغیر احوال ہیں ان سب کا رب بھی رب العالمین ہے. پیغمبر کے تین جملے, مگر دیکھو کیسا تعارف کرایا رب العالمین کا. میں پیدا ہوا تو یہ میرا سورج طلوع ہوا میری زندگی کا, پھر یہ چڑھتے 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 نصف النہار کو پہنچے گا, پھر وہ ڈھلنے لگے گا اور ایک دن پھر غروب ہو جائے گا. کسی کی تجارت ہے تو تجارت شروع ہوئی تو یہ تجارت کا سورج طلوع ہوا اور پھر یہ چلتا رہے گا, ایک دن ڈھلے گا اور ایک دن غروب ہو جائے گا. یہ جتنے بھی انقلابات ہیں تغیر احوال ہیں ان سب پر کنٹرول بھی رب العالمین کا ہے. بہرحال میں یہ عرض کر رہا تھا کہ داعی جو ہے اس کا مقصود یہ ہوتا ہے کہ اس میں کسی طرح اللہ سے جوڑوں, وہ اپنے وہ اخلاق کے دامن کو نہیں چھوڑتا, شفقت کے دامن کو نہیں چھوڑتا, ہمدردی کے دامن کو نہیں چھوڑتا. ہاں کبھی جیسے ایک ڈاکٹر ہے تو کبھی سیرپ بھی پلاتا ہے, کبھی گولی بھی دیتا ہے, کبھی انجیکشن بھی لگانا پڑتا ہے اور کبھی کاٹ کوٹ بھی کرنا پڑتا ہے. تو اگر کوئی تلخ جملہ بھی گفتگو میں آ جاتا ہے تو اس کے پیچھے بھی مقصود جو ہے وہ یہی ہوتا ہے کہ کسی طرح اللہ سے جوڑوں. تو حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ کی جو گفتگو ہے محمد علی جنہ صاحب کے ساتھ بھی, حضرت تھانوی رحمۃ اللہ علیہ کی پاکستان بننے کے سلسلے میں خط و کتابت رہی ہے تو وہ بھی چھپی ہے, کچھ خطوط چھپے ہیں تو وہ بھی پڑھنے کے قابل ہیں. اس سے اندازہ ہوتا ہے کہ علماء کو اللہ تعالی شانہ دین کی حفاظت کے لیے اور لوگوں کی رہنمائی کے لیے کیسی کیسی ذہانت عطا فرماتے ہیں. اور ایک مرتبہ حضرت ہی کا واقعہ ہے کہ حضرت فرماتے ہیں کہ ایک مرتبہ میرا ایک اسکول میں جانا ہوا تو وہاں کے جو ہیڈ ماسٹر تھے انہوں نے مجھ سے کہا کہ آپ سے ایک سوال پوچھنا چاہتا ہوں اگر آپ ناراض نہ ہوں. تو حضرت فرماتے ہیں کہ میں نے جواب میں یہ کہا کہ ناراض ہونا یہ تو میرا حق ہے اور آپ مجھ سے چھیننا چاہتے ہیں, अगर आप ऐसी कोई बात कहेंगे जिस पर मुझे नाराजगी होगी तो ये नाराज होना तो ये तो मेरा हक है, मगर चलो कोई बात नहीं, अगर आप हमसे हक छीनना चाहते हैं तो हम ये हक दे देते हैं, नाराज नहीं होंगे, पूछे क्या पूछना चाहते हैं। तो उसने कहा कि मौलवी सारे बुद्धू क्यों होते हैं? तो हजरत ने बरजस्ता जवाब इरशाद फरमाया, हजरत ने कहा कि असल में आपको मुगालता हुआ है, मौलवी बुद्धू नहीं होता, घर में जो बच्चा बुद्धू होता है उसे मौलवी बनाया जाता है। तो मौलवी बुद्धू नहीं होता, वो पहले से बुद्धू होता है, और उसे जो किसी काम का नहीं होता उसे भेज दिया जाता है। और फिर हजरत ने फरमाया कि देखो मास्टर साहिब, ये इल्मे दीन की बरकत है कि जो गरीब घरानों में पलने वाला बच्चा जिसे तहजीब अखलाक वगैरह किसी चीज से मुनासिबत नहीं होती और बिल्कुल पसमानदा हर एतबार से, ऐसे लोग हमारे मदारिस में आते हैं और कुरान और हदीस की बरकत है कि जिन्हें 6 साल 8 साल गुजारने के बाद कुछ भी नहीं बनना चाहिए वो कुछ बन के जाते हैं, वो भी कोई है। ये कुरान और हदीस की बरकत है कि वो 5 आदमियों के सामने मुंह दिखाने के काबिल हो जाता है। हजरत ने फरमाया कि ये जो ऊंची सोसाइटी के लोग हैं उनके बच्चे आप हमें दो, और जो बच्चे हमारे पास आते हैं वो आप लो, और 10 साल के अंदर आप हमें बतलाइए कि इन पसमानदा लोगों को आप क्या बनाते हैं, और ये ऊंची सोसाइटी के लोग हैं उनके जो बच्चे हैं जो बचपन ही से एक अच्छे माहौल में पलते हैं, उनमें शुरू ही से इस्तिगना होता है और जहानत भी होती है, दुनिया देखी हुई होती है, उन्होंने घरों में चर्चा होशियारी सूझबूझ एहसास कहतरी के शिकार नहीं होते, ताकि वो आप हमें वो दे दो और फिर हम आपको दिखाते हैं कि 10 साल में उनको हम क्या बना सकते हैं। तो ये इस किस्म के ख्यालात में नहीं होने चाहिए। उलमा माशाल्लाह बहुत जहीन पैदा हुए हैं, बहुत बड़ी तादाद में पैदा हुए हैं, ऐसा भी नहीं, और हर दौर में रहे हैं, हमारे जमाने में भी है माशाल्लाह, और अल्लाह ताला शानुहू हर दौर में ऐसे उलमा रखेंगे ताकि दीन की हिफाजत हो, ये अल्लाह ताला शानुहू का वादा है। बस हमें सर्च करने की जरूरत है, हमें उनके पास उठना बैठना उनकी मजलिसों में जाना, तो इंशाल्लाह पता चलेगा। और सभी जितने भी तबके यहाँ बैठे हुए हैं, अहले इल्म का तबका तो है ही, उसके अलावा जदीद तालीम याफ्ता वर्किंग क्लास, मैं आप सबसे दरख्वास्त करूँगा कि सही जगहों से आप अपने इल्म को बढ़ाइए। ये जो जहन में एक बात बैठ जाती है मकतब से फारिग होने के बाद कि अब हमारे लिए तो कोई, यानी लोग ये समझते हैं कि मकतब के बाद की जो तालीम है वो उनके लिए है जो आलिम बनना चाहते हैं, अगर आलिम बनना नहीं चाहते तो फिर इल्म की कोई जरूरत नहीं है, जितना इल्म हासिल हो गया काफी है। नहीं, बेशक आप आलिम न बने, आपके पास मौका नहीं है, फुर्सत नहीं है, आपके सरकमस्टांसिस आपको इजाजत नहीं देते, बेशक न बनिए, मगर मकतब की तालीम जो पार्ट टाइम हमारा इवनिंग का मदरसा है उसकी तालीम और जो दर्जे इल्मियत है उसके बीच में तो कहीं तरक्की करने की कोशिश कीजिए, थोड़ी थोड़ी मोतबर उलमा इकराम के पास कुछ पढ़िए, उम्दा उम्दा किताबें उनकी रहनुमाई में देखिए, देख करके जो कुछ समझ में ना आए पूछे उनसे, तो इल्म जितना बढ़ेगा उतनी ही गलत फहमियां दूर होती चली जाएंगी। इल्म जितना बढ़ेगा तो उससे सही क्या है बातिल क्या है वो मालूम होने लगेगा इंशाल्लाह। अल्लाह ताला भाई हम सबको तौफीक अता फरमाए। हजरत का दोबारा मौका दो।
गालिबन उसी मजलिस में एक साहिब ने सवाल किया कि हमने सुना है कि आपको अंग्रेजी पढ़ने वालों से नफरत है। हज़रत रहमतुल्लाह अलैह ने फरमाया कि हरगिज़ नहीं, उन लोगों से कोई नफ़रत नहीं, अलबत्ता उनके बाज़ आमाल व अफ़आल से नफ़रत है जो शरीयत के ख़िलाफ़ हैं। ये साहिब बोले वो आमाल और अफ़आल क्या हैं? हज़रत ने फरमाया कि मुख्तलिफ लोगों के मुख्तलिफ आमाल हैं, सब यकसा नहीं।
असल में हज़रत जो है वो बुरा तज़किरा नहीं करना चाहते थे, तो किनारा कशी इख्तियार करना चाहा कि भाई अलग अलग लोगों के अलग अलग होते हैं, तो उन्होंने कहा फिर आप ये बताओ कि मेरे अंदर क्या बुराई है।
जी। حضرت نے فرمایا مختلف لوگوں کے مختلف اعمال ہیں، سب یکساں نہیں۔ یہ صاحب بھی خود آزاد آدمی تھے، کہنے لگے کہ مثلا مجھ میں کیا ہے؟ آج کل کے عام وضع طلباء کی طرح ان کی بھی داڑھی نہیں تھی۔ حضرت نے فرمایا بعض چیزیں تو ظاہر ہیں مگر مجمع میں اس کا اظہار کرنے سے حیا مانے ہیں، اور آپ کے باقی حالات و معاملات مجھے معلوم نہیں جس پر کوئی رائے ظاہر کر سکوں۔
دیکھو کتنا عمدہ جواب دیا کہ بھائی بعض چیزیں ظاہر ہیں جو مجھے نظر آ رہی ہے جو بری ہے، مگر مجمع میں حیا مانے ہے نہیں، بولنا اچھا نہیں لگتا، اور باقی جو آپ کی زندگی ہے تو میں چونکہ اس سے واقف ہوں، یعنی ایسا ٹوٹ نہیں پڑے کہ ہاں ہم جانتے ہیں آپ کالج یونیورسٹیوں میں کیا کرتے ہیں آپ لوگ، نہیں۔ دیکھو کیسی شریعت متحرہ پر کتنی پابندی، کہ ایسے شخص کے بارے میں کیا تبصرہ کریں جس کے بارے میں پتہ ہی نہیں کہ اس میں برائی ہے بھی یا نہیں۔ تو تاکہ باقی آپ کی جو زندگی ہے، پرائیویٹ لائف ہے، چونکہ میں واقف نہیں اس لیے میں کوئی تبصرہ نہیں کر سکتا، یہ اللہ والے لوگ ہیں۔
یہ جلسہ ختم ہوا، حضرت تھانہ بھون تشریف لے آئے، پھر اتفاقاً کالج کی تعطیل ہوئی تو ایک طالب علم کا خط آیا۔ خط میں لکھا تھا کہ ہماری اس وقت تعطیل ہے، میں آپ کے بتلائے ہوئے طریقے کے مطابق کچھ دن آپ کی خدمت میں رہنا چاہتا ہوں، مگر میری ظاہری صورت بھی شریعت کے مطابق نہیں اور اعمال و افعال میں بھی بہت گڑبڑ ہے، ان حالات میں حاضری کی اجازت ہو تو میں حاضر ہو جاؤں۔ حضرت رحمت اللہ علیہ نے تحریر فرمایا جس حالت میں ہیں چلے آئیں، فکر نہ کریں۔ یہ صاحب آ گئے اور عرض کیا کہ مجھے بہت سے شبہات اور اشکالات ہیں، ان کو حل کرنا چاہتا ہوں۔ حضرت نے فرمایا کہ مناسب ہے، مگر اس کی صورت یہ کرنی ہوگی کہ آپ کے جتنے شبہات ہیں ان سب کو لکھ لیں اور آپ مجلس میں بیٹھ کر ہماری باتیں سنیں، کوئی سوال نہ کریں۔ جب آپ کی مدت قیام کے 3 دن رہ جائیں اس وقت یاد دلائیں تو میں آپ کو سوالات کا مستقل وقت دوں گا، اور یہ بھی فرمایا کہ جو سوالات آپ لکھ کر رکھیں گے اس عرصے میں کسی سوال کا جواب سمجھ میں آ جائے تو پھر اس کو کاٹ دیں۔ ان صاحب نے ایسا ہی کیا، اور جب رخصت سے 3 روز پہلے حضرت نے سوالات کا وقت دیا تو انہوں نے بتلایا کہ میرے سوالات کی بہت طویل فہرست تھی، مگر دوران قیام اکثر سوالات کے جوابات خود سمجھ میں آ گئے، ان کو کاٹتا رہا، اب صرف چند سوال باقی ہیں۔ چنانچہ یہ سوالات انہوں نے پیش کیے اور حضرت سے ان کے جوابات پا کر ہمیشہ کے لیے مطمئن ہو گئے۔ مخالفین سے سلوک۔ اکابر دیوبند کی ایک خصوصیت یہ بھی تھی کہ وہ اپنے مخالف مسلک والوں سے بھی بد اخلاقی کا برتاؤ نہیں کرتے تھے، نہ ان کی تردید میں دل آزار اسلوب کو پسند کرتے تھے اور نہ طعن آمیز القاب سے یاد کرنا پسند کرتے تھے، بلکہ جہاں تک ہو سکتا بد اخلاقی کا جواب خوش خلقی سے دیتے، اور مخالفین کی دین ہمدردی اور خیرخواہی کو پیش نظر رکھتے۔ حضرت مولانا محمد قاسم نانوتوی رحمۃ اللہ علیہ کے خادم خاص حضرت امیر شاہ خان صاحب بیان کرتے ہیں کہ ایک مرتبہ مولانا خورجہ تشریف لائے اور وہاں ایک مجلس میں مولوی فضل رسول بدایونی کا تذکرہ چل گیا۔ چونکہ وہ مخالف مسلک کے تھے اس لیے میری زبان سے طنز کے طور پر بجائے فضل رسول کے فصل رسول نکل گیا۔
کرتے ہیں ایسا جو مخالفین ہوتے ہیں، ان کے ناموں کو بگاڑ کر پیش کرتے ہیں، تو فضل رسول کی جگہ پر فصل رسول، یعنی رسول سے الگ ہونے والا صلی اللہ علیہ وسلم، تو یہ جملہ کہتے ہیں کہ میری زبان سے نکل گیا، یعنی قصداً کہ میں ان کا تذکرہ کر رہا تھا تو تذکرہ بجائے فضل رسول کے فصل رسول، دوسرے مسلک کے کسی عالم کے بارے میں۔ اور حضرت نانوتوی رحمۃ اللہ علیہ کے کٹر مخالفین میں سے، مگر حضرت اس پر خوش نہیں ہوئے۔ ایک تو ہوتا نا کہ ہنستے اور خوب مزے لیتے کہ یار بہت اچھا، تم نے تو فضل کی جگہ پر ایک نقطہ ہٹا کر کے بہت اچھا معنی پیدا کر دیا، ये नहीं, खुश नहीं हुए बल्कि उस पर नकीर फरमाई।
मेरी जुबान से तंज के तौर पर बजाय फजले रसूल के फसल रसूल निकल गया। मौलाना ने नाखुश होकर फरमाया कि लोग उनको क्या कहते हैं। मैंने कहा फजल रसूल। आपने फरमाया तुम फसल रसूल क्यों कहते हो। हजरत थानवी रहमतुल्लाह अलैह इस वाकये पर तबसरा करते हुए तहरीर फरमाते हैं कि ये हजरात थे जो ला तलमीजु अनफुसकुम वला तनाबजु बिल अलकाब के पूरे आमिल थे, हत्ता के मुखालिफिन के मामले में भी। बरेली के मौलवी अहमद रजा खान साहिब ने अकाबिर देवबंद की तकफीर और उन पर सब्बो शतम का जो तरीका इख्तियार किया था वो हर पढ़े लिखे इंसान को मालूम है। उन फरिश्ता खसत अकाबिर पर गालियों की बोछाड़ करने में उन्होंने कोई कसर उठा नहीं रखी। लेकिन हजरत गंगोही रहमतुल्लाह अलैह ने जो इस दुश्नाम तराजी का सबसे बड़ा निशाना थे, एक रोज अपने शागिर्द रशीद हजरत मौलाना मोहम्मद यहिया साहिब कांधेलवी रहमतुल्लाह अलैह से फरमाया कि उनकी तसनीफें हमें सुना दो। हजरत मौलाना मोहम्मद यहिया साहिब ने अर्ज किया कि हजरत उनमें तो गालियां हैं। उस पर हजरत गंगोई रहमतुल्लाह अलैह ने फरमाया अजी दूर की गालियों का क्या है, यानी बला से गालियां ही हो, तुम सुनाओ। आखिर उसके दलाइल तो देखें, शायद कोई माकूल बात ही लिखी हो तो हम ही रुजू कर लें। अल्लाह अकबर।
यानी मतलब ये है कि कभी कभी एक दूसरे के खिलाफ जब बात लिखते हैं तो बाज लोग जो हैं बहुत संजीदगी के साथ एकेडमिकली बात लिखते हैं, फिर कुछ लोगों के कलम में शोखी होती है तो संजीदगी भी रहती है मगर उसमें ज़रा तानो तशनी भी होती है बहुत अच्छे तरीके से, और कुछ वो होते हैं कि बिल्कुल गालियों पर उतर आते हैं। तो उनकी किताबों को पढ़ते हैं तो दलाइल कम होते हैं बल्कि न होने के बराबर, और दूसरी बातें ज़्यादा होती हैं। तो इस किस्म की लिखी हुई किताबों के बारे में हजरत ये फरमा रहे हैं कि आप हमें उनकी लिखी हुई किताबें सुनाओ। तो हजरत मौलाना यहिया साहिब रहमतुल्लाह अलैह ने फरमाया कि हजरत उन किताबों में तो गालियां हैं, तो बिल्कुल उसे नज़रअंदाज किया। हजरत फरमाया कि दूर की गालियों का क्या लेना, दूर से अगर कोई गाली देता है। कहा कि इन किताबों को सुनाओ, हम गौर से सुनेंगे, शायद उसमें कोई ऐसी दलील हो जिसकी वजह से हमें ये एहसास हो कि हमारी गलती हो रही है, तो हम ही तौबा करके रुजू कर लेंगे। अभी तो हम अपने दलाइल को देखते हैं तो ऐसा ही लगता है कि हम ही हक पर हैं अल्हम्दुलिल्लाह, मगर सुनने में क्या है, सुनना चाहिए। और एक दूसरा वाकया भी है कि खतूत आते थे हजरत मौलाना रशीद अहमद गंगोही रहमतुल्लाह अलैह पर, और हजरत के आखिरी दौर में आंखों में पानी उतर आया था तो खुद पढ़ नहीं सकते थे, बिनाई जा चुकी थी। तो हजरत मौलाना यहिया साहिब रहमतुल्लाह अलैह खतूत सुनाते थे। तो इस किस्म के मुखालिफ लोग जो हैं वो गालियों से भरे हुए खतूत भेजते थे। तो एक दिन, दो दिन, तीन दिन, फिर कुछ दिन बीच में ऐसे गुजरे कि जिनमें अपने ही लोगों के खतूत थे और दुश्मनों में से किसी के गालियों वाले खतूत नहीं थे। तो हजरत गंगोही रहमतुल्लाह अलैह ने एक दिन हजरत मौलाना यहिया साहिब रहमतुल्लाह अलैह से फरमाया कि मौलवी यहिया, हमारे दोस्तों के खतूत आने बंद हो गए हैं क्या। तो हजरत मौलाना यहिया साहिब रहमतुल्लाह अलैह कि नहीं हजरत, खुदूत का जो ढेर है। तो फिर आप पढ़कर नहीं सुनाते। कहा कि हजरत क्या सुनाने का, शुरू से आखिर तक गालियां होती है, हिम्मत भी नहीं होती कि मैं आपको पढ़कर के सुनाऊं। तो कहा कि नहीं, आप जरूर सुनाइए, हम तो इन खतूत को इस नीयत से सुनते हैं कि शायद उसमें कोई सही बात लिखी हुई हो जिसको हम कबूल कर लें और अपनी जिंदगी का हिस्सा बना लें। कैसे लोग थे ये हमारे अकाबिर हैं, अगर हम भी उनका तर्ज इख्तियार करें आज तो दुनिया में बहुत फर्क आ सकता है। मकसूद उनका एक ही था कि खुद दीन पर रहें, दूसरे लोग दीन पर आ जाएं। ये अगर हमारा भी जज्बा हो जाए, और जैसे मैं पहले दूसरे तीसरे हफ्ते भी कह चुका हूँ कि दावत जो है वो किसी खास तरीके या किसी खास तहरीक या किसी खास वक्त के साथ खास नहीं है, कि ये जो मुरव्वजा दावत तबलीग का निज़ाम है 40 दिन 4 महीने उसमें जो निकलता है बस वही दाई है, वही तबलीग का काम कर रहा है, ये बात नहीं है। और उसी वक्त ये काम किया जा सकता है या जो उसमें हिस्सा ले रहा है वही दावत का काम कर सकता है, ऐसा नहीं है। ये हजरत दावत तबलीग की इस तहरीक के वजूद से पहले के लोग हैं और ये उनके किस्से सुनाए जा रहे हैं कि उन्होंने दावत तबलीग का काम कैसा किया था। और मैं ये भी अर्ज कर चुका हूं उस मजलिस के अंदर कि दावत तबलीग का काम हर दौर में होता रहा है अलग अलग तरीके से, अलग अलग। अल्लाह ताला शानहू ने नमाज को डिफाइन किया, रोजों को डिफाइन किया, दावत व तबलीग का हुक्म हुआ उसके तरीके को डिफाइन नहीं किया। और इसीलिए डिफाइन नहीं किया कि हर दौर में हर जगह में मदऊ यानी जिसको दावत दी जा रही है उसको सामने रख करके काम करना है। नौजवान होंगे तो अलग तरीका होगा, बूढ़े होंगे तो अलग तरीका होगा, इंटेलेक्चुअल होंगे तो अलग तरीका होगा, यूरोप में अलग तरीका होगा, एशिया में अलग तरीका होगा, डिफाइन नहीं किया। तो ये मैं सब हजरात से दरख्वास्त करता हूं कि अपने 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 अपनी जगह पर और अपने अपने माहौल में ये दावत का काम करो। दावत का काम यानी सीखने सिखाने का काम, लोगों को अल्लाह की तरफ बुलाने का काम। हर शख्स अपनी जो सलाहियत है और अपनी इस्तेदाद है उस इस्तेदाद के मुताबिक लोगों पर मेहनत करे। अगर आपको सिर्फ इतना मालूम है कि 5 वक्त की नमाज पढ़ना बहुत जरूरी है तो बस प्यार मोहब्बत से लोगों को नमाज से जोड़ें। आप कुछ नहीं कर सकते तो आप जिसके पास से दीन सीख रहे हैं और आपको ऐसा महसूस हो रहा है कि वहां जाने से मुझे दीनी नफा हो रहा है तो आप दूसरों को यही दावत दे दें कि भाई यहां आकर के बैठा कीजिए हफ्ते में एक मर्तबा, फुला जगह पर हफ्ते में 2 मर्तबा बैठा कीजिए। यानी जिस तहरीक में जिस काम में आप लगे हुए हैं और आपको नफा महसूस हो रहा है बस लोगों को वही खींच करके ले जाइए प्यार मोहब्बत से शफकत से। तो दावत के तो मुख्तलिफ तरीके हैं, जुबानी दावत भी है, तहरीरी दावत भी है, अमली दावत। सबसे बड़ी चीज तो प्रैक्टिकल दावत है कि प्रैक्टिकल आदमी अपने अमल से, जैसे ये हमारे अकाबिर के जो वाकया थे, जैसे हजरत थानवी रहमतुल्लाह अलैह मुश्तइल बिल्कुल नहीं हुए है, तो देखो उसका उस तालिबे इल्म पर असर पड़ा और खत लिखा कि मैं आपकी खिदमत में आना चाहता हूं। और फिर जब खत में ये लिखा कि जिस हाल, कहा कि हाँ जिस हाल में, जब ख्वाजा अजीजुल हसन मजजूब रहमतुल्लाह अलैह ने, शायद ये पहले आ चुका है, हजरत थानवी रहमतुल्लाह अलैह की खिदमत में अर्ज किया कि हजरत जिगर मुरादाबादी साहिब मिले थे और उन्होंने ख्वाहिश जाहिर की कि वो भी आपके यहां आते मगर शराब की उनको आदत है, तो मैंने उनसे कहा कि नहीं शराब की तो वहां इजाजत नहीं होगी। तो हजरत ने फरमाया कि ख्वाजा साहिब मैं तो समझ रहा था कि आप समझदार हो गए हैं, आप उन्हें इजाजत दे देते आने की, आते तो खानका में शराब के साथ, का मैं उनके लिए रहने का अलग इंतजाम करता, खानका में तो इसकी इजाजत नहीं मगर खानका से बाहर तो इसकी इजाजत है, और कोई घर उनके लिए तजवीज करता मगर आने तो देते। और फिर जो है हजरत ख्वाजा साहिब रहमतुल्लाह अलैह ने जाकर के जिगर मुरादाबादी साहिब से कहा कि आप जरूर इजाजत लीजिए और तशरीफ ले जाइए। फिर वो आए और आने के बाद जो है उनकी जिंदगी में कैसी तब्दीली आई, शरीर दाढ़ी हो गई और फिर उन्होंने शराब को हाथ तक नहीं लगाया, हालांकि मरने के करीब हो गए और डॉक्टरों ने बहुत इसरार किया मगर फिर भी उन्होंने शराब को, यानी ऐसे लोगों के साथ भी मामला होता था। शाह इस्माइल शहीद रहमतुल्लाह अलैह का मशहूर वाकया है कि उनके ज़माने में मोती नाम की एक बहुत मशहूर रंडी थी और उसके नीचे कई औरतें गलत काम करती थी, तो तशरीफ ले गई और वहाँ दरवाज़ा खटखटाया और जब दरवाज़ा खोला गया तो कहा कि एक फ़कीर है और सदा देना चाहता है। तो घर में गई वो औरत और वो मोती बहुत खूबसूरत औरत थी वो खुद भी, तो उससे कहा कि कोई फ़कीर आया हुआ है और ये कह रहा है कि सदा देना चाहता है। तो फ़कीर जो है आमतौर पे सदा देते हैं और फिर उसके बदले में कुछ उनको मिलता है। तो कहा कुछ दे दो। कहा कि नहीं, वो तो इसरार कर रहा है कि सदा देना चाहता हूं और अंदर सबको। तो वो मोती जो है वो हंसने लगी और दूसरी जो औरतें उसके साथ थी उनकी तरफ देखकर कहने लगी कि आने दो, थोड़ा मजा आएगा, कोई फकीर है जरा मसखरापन का मौका मिलेगा, हमें भी आ जाने दो। अब जब वो आए हजरत, तो हजरत खड़े रहे और खड़े रह करके बाकायदा खुतबा पढ़ा और खुतबा पढ़ करके कुरान मजीद की आयत तिलावत की और तकरीर शुरू फरमाई। बस क्या तकरीर थी, ऐसी दिल पे असर कर गई कि जितनी बाजारी औरतें वहां थीं सब ने तौबा कर ली, सब ने तौबा कर ली। और इतना ही नहीं कि सब ने तौबा कर ली, शाह इस्माइल शहीद रहमतुल्लाह अलैह की जो जिद्दोजहद थी और जो जिहाद का सिलसिला था उसमें बाकायदा इन औरतों ने शिरकत की। वो मुजाहिदीन के घोड़ों को संभालती थी, उनको चारा डालती थी, उनको धोती थी और कईयों की शहादत भी हुई उसमें। तो ये इस किस्म के काम हमारे बुजुर्गों ने किए हैं दावत के पहलू और दावत के उसलूब से। इसीलिए मैंने वो गुज़िश्ता हफ्ते कहा था कि ऐसा कहना कि हजरत जी मौलाना इलियास साहिब रहमतुल्लाह अलैह की तहरीक से पहले दुनिया में दावत का काम नापेद हो चुका था, ये इतने बड़े बड़े बुजुर्गों पर इल्जाम लगाना है कि उन्होंने दावत का काम नहीं किया था। किस तरह से उन्होंने काम किया है, देखो कोई आसान काम है, कोई आसान काम है। बल्कि किसी ने उनसे कहा, शाह इस्माइल शहीद रहमतुल्लाह अलैह से, कि हमें बड़ी हया आ रही है कि आप एक भरंडी के घर चले गए, या तो जाने से पहले या जाने के बाद, हमें बड़ी हया आ रही है, शर्म की बात है, यानी हुआ कि आप जैसा आदमी एक भरंडी के घर चला गया, ब्रोथल में चला गया। तो शाह इस्माइल शहीद रहमतुल्लाह अलैह ने जवाब में ये फरमाया कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दीन की बात पहुंचाने के लिए अगर ये जिल्लत का काम है तो फिर इस्माइल ने कुछ नहीं किया। अल्लाह के दीन को पहुंचाने के लिए इससे भी अगर कोई जिल्लत का काम होता तो इस्माइल शहीद उसको भी करने के लिए तैयार हो जाते। तो हम में से हर शख्स को चाहिए कि दूसरों को ये इस वक्त यही हमारे लिए सबसे ज्यादा मुफीद बात है कि जो हम सीखते रहें और जो सीखें दूसरों को पहुंचाए, जो सीखें दूसरों को पहुंचाए, जो सीखें हम। हमारी जो गलती है वो ये कि हम सीखते नहीं, नंबर एक, सीखते हैं तो फिर वो किसी को पहुंचाते नहीं, इसलिए कि हमें ऐसा लगता है कि इनको कुछ कहने जाएंगे तो शायद इनको खोटा लगेगा, शायद इनको तकलीफ होगी, शायद इनको बुरा लगेगा। नहीं नहीं, आप प्यार से कहो ना, आप क्यों किसी को ऐसा कहें कि यार आपको शर्म नहीं आती कि आपके चेहरे पे दाढ़ी नहीं है, ऐसा आप क्यों कहें? क्यों आप दूसरों के सामने किसी को छेड़े, साइड पर ले जाएं और कहें कि भाई देखो मैं एक बात आपको कहने जा रहा हूं, वाकई मुझे बहुत शर्मिंदगी हो रही है, बहुत शर्मिंदगी हो रही है, मगर आपसे चूंकि मोहब्बत बहुत ज्यादा है इसलिए आपका नुकसान मुझसे नहीं देखा जाता, और मैं अगर खामोश रहा तो मैं जिंदगी भर अपने आप को माफ नहीं कर सकूंगा कि मैं आपका इतना बड़ा ऐसा नुकसान है कि पूरी दुनिया भी अगर आपको मिल जावे और वो लूट जावे उससे आपका इतना नुकसान नहीं होगा जिस वक्त इस वक्त आपका एक नुकसान हो रहा है जिसकी तरफ मैं मुतवज्जे करने जा रहा हूं। तो प्लीज आप बुरा ना मनाएं, मैं तो आपसे भी बहुत बुरा हूं, मैं जिस चीज की तरफ आपको मुतवज्जे कर रहा हूं वो एक बुराई आपके अंदर मुझे नजर आ रही है, मगर मैं अपनी जात को जानता हूं, मेरे अंदर उसके अलावा और सैकड़ों बुराइयां हैं जो माशाल्लाह आप में नहीं है। कहने का तरीका हो तो क्यों असर नहीं करेगा, मगर हम अपने आप को बिल्कुल पाकीजा और जन्नत का ठेकेदार समझ लेते हैं और दूसरों को तंज और तानो तशनी के साथ गुफ्तगू करते हैं। तो ये तरीका हमारे अकाबिर हमारे बुजुर्गों का नहीं था। तो समझाओ, प्यार मोहब्बत से समझाओ, जरूर असर करेगा, आज नहीं तो कल, कल नहीं तो परसों, परसों नहीं तो तरसों, जरूर असर करेगा। अल्लाह ताला शानो हमें इल्म हासिल करने की तौफीक अता फरमावे और वो इल्म जो है दूर दूर तक दूसरों तक पहुंचाने की अल्लाह हमें तौफीक अता फरमाए। ये तालीम व तालुम ये भी दावत ही का सिलसिला है, तबलीगी का सिलसिला है, ये सारे अलग अलग शोबे हैं, ये सब जब मिल जाते हैं तब जाकर के दीन कामिल होता है। अल्लाह ताला शानहु बे अमल की तौफीक अता फरमावे। वाखिर दावाना अलहम्दुलिल्लाहि रब्बिल आलमीन, वसल على نبينا محمد وعلى آله وأصحابه أجمعين. بھائی اپنے تزکیہ نفس کے لیے بار بار چند باتیں ریپیٹ کی جاتی ہیں، وہ اسی لیے ریپیٹ کی جاتی ہیں کہ وہ اصل ہیں، اپنے تزکیہ نفس کے لیے۔ تزکیہ نفس کا مطلب یہ کہ دل کو پاک اور صاف کرنے کے لیے، اور جب دل پاک اور صاف ہوگا تو پورا دین زندگی میں آ جائے گا۔ تو گویا دین کو اپنی زندگیوں میں لانے کے لیے تزکیہ ضروری ہے، اور تزکیہ ہوگا مجاہدے سے۔ اور مجاہدہ کس کو کہتے ہیں؟ مجاہدہ ہر اس کام سے بچنا جس سے اللہ ناراض ہوتا ہو، اور ہر اس کام کو کرنا جس سے اللہ راضی ہوتا ہو۔ ایک مجاہدہ تو فرض ہے، ہر اس کام سے بچنا جس سے اللہ ناراض ہوتا ہو، یہ فرض مجاہدہ ہے۔ اور اس کے ساتھ پھر نفل مجاہدہ، کہ ہر اس کام کو کرنا جس سے اللہ راضی ہوتا ہو۔ تو نماز نہیں پڑھیں گے تو اللہ ناراض ہوگا، اس سے بچنا۔ زکوٰۃ نہیں دیں گے، اللہ ناراض ہوگا، اس سے بچنا۔ مووی فلم دیکھیں گے تو اللہ ناراض ہوگا، اس سے بچنا۔ راستے میں چلتے چلتے بد نظری کریں گے، اس سے اللہ ناراض ہوگا، اس سے بچنا۔ فرائض واجبات کا اہتمام، اور حرام اور مکروہ تحریمی سے بچنا، یہ تو فرض مجاہدہ ہے۔ اور فرض مجاہدہ کے ساتھ نفل مجاہدہ بھی کرو۔ اشراق کی نماز پڑھنا، صلاۃ الاوابین پڑھنا، تحیت الوضو پڑھنا، تسبیحات پڑھنا، اللہ کے راستے میں زکوٰۃ نکالنے کے بعد بھی خیرات کرنا، حج کر لیا ہے پھر بھی نفل حج کرنا، عمرہ کرنا، نفل جتنے کام ہیں اس میں سنن بھی آ گئی، مستحبات بھی آ گئے، نفل بھی آ گئے۔ جتنا مجاہدہ کرو گے اپنے نفس کے خلاف، اتنا ہی جلدی تزکیہ ہوگا۔ اس میں پہلا مجاہدہ اصل ہے، فرض مجاہدہ، پھر نفل مجاہدہ اور زیادہ بونس ہے، یہ چار چاند لگ جائیں گے انشاءاللہ اگر نفل مجاہدہ بھی ہوگا۔ اور یہ مجاہدہ اصل ہے، مجاہدہ سے تزکیہ ہوگا، دل جب صاف ہو جائے گا، دل اچھا ہو جائے گا، تو پھر پورا دن زندگی میں آ جائے گا۔ اب یہ مجاہدہ کیسے آسان ہوگا؟ تو مجاہدہ آسان ہوگا دل کو ذاکر بنانے سے، دل کو ذاکر بنانے سے، دل میں ذکر آئے، ذکر۔ اور یہ دل میں ذکر آئے گا دو کام کرنے سے، نیک لوگوں کی صحبت، اس میں خاص طور پہ اپنے شیخ کی صحبت، اور شیخ جو معمولات بتلائیں ان معمولات کی پابندی۔ تو شیخ کی صحبت، معمولات کی پابندی، شیخ کی صحبت، معمولات کی پابندی، شیخ کی صحبت، معمولات کی پابندی۔ یہ دو کام اگر ہوتے رہیں تو دل میں نور پیدا ہوگا، دل میں نور، تو سٹامینا بڑھے گا، سٹامینا بڑھے گا تو مجاہدہ ایزی ہوگا، مجاہدہ ایزی ہوگا تو مجاہدہ زیادہ ہوگا، جب مجاہدہ زیادہ ہوگا تو دل کا تزکیہ ہوگا، دل کا تزکیہ ہوگا تو پھر پورا دن زندگی میں آ جائے گا۔ تو اس کی طرف بھائی خاص توجہ فرمائیں۔ سستی غفلت تو دور کرنے سے ہوتی ہے، سستی کا علاج چستی اور کوئی نہیں۔ حضرت مفتی تقی عثمانی صاحب دامت برکاتہم فرماتے ہیں کہ ایک شخص نے مجھ سے کہا کہ ایسا کوئی وظیفہ آپ بتلائیے کہ جس سے سستی دور ہو جائے۔ تو حضرت مفتی صاحب نے فرمایا کہ کل آ کر کے آپ مجھے یہ پوچھیں گے کہ ایسا کوئی وظیفہ بتلائیے جس کی برکت سے وہ وظیفہ پڑھوں جو آپ نے سستی کو دور کرنے کے لیے دیا ہے۔ تو یہ تو لامتناہی سلسلہ ہے۔ تو وہ وظیفہ بھی تبھی آپ پڑھیں گے نا جب سستی کا آپ مقابلہ کریں گے۔ سستی کا کوئی علاج نہیں، سستی کا علاج چستی، مقابلہ کرو آپ۔ تو اس کے لیے اوقات مقرر کر لیجئے، ہر شخص کی اپنی ایک زندگی ہوتی ہے، اس زندگی میں ڈال دیجئے کہ یہ 15 منٹس کا سلاٹ ہے اس میں تلاوت کر لوں گا، یہ 10 منٹس کا سلاٹ ہے اس میں درود شریف پڑھ لوں گا، یہ 5 منٹ کا یہاں سلاٹ ہے یہاں استغفار پڑھ لوں گا۔ سب کچھ ساتھ کرنا ضروری نہیں ہے۔ اور اذکار معمولات کی پابندی کرتے ہوئے اپنے شیخ کے پاس آتے جاتے رہیے، اور اپنے احوال بتلاتے رہیے۔ میں کہا کرتا ہوں کہ سب سے اہم جو ہے وہ احوال بتلانا. کیوں؟ چاہے شیخ کی طرف سے جواب ملے نہ ملے, آپ ہر دو مہینے کے بعد. اس سے کہ شروع شروع میں ہوگا یہ کہ شیخ کی شرم کی وجہ سے آدمی اعمال پر آئے گا کہ یار گزشتہ مہینے بھی لکھا تھا کہ ذکر نہیں ہو رہا ہے, اس سے پہلے بھی لکھا تھا ذکر نہیں ہو رہا ہے, اس سے پہلے بھی لکھا تھا ذکر نہیں ہو رہا ہے. بہت سے لوگ ایسے ہیں, بہت سے لوگ کہ پورے چھ ہفتے کچھ نہیں کرتے مگر خط لکھنے کا اہتمام کرتے ہیں, چھ ہفتے کچھ نہیں کرتے پھر نیت کرتے ہیں کہ اب خط لکھنے کا وقت آ گیا ہے, چلو اب میں توبہ کرتا ہوں اور نیت کرتا ہوں کہ اب اہتمام سے معمولات کی پابندی کروں گا, اور وہ شروع کرتے ہیں. شروع کر کے دو ہفتے ان کے گزرتے ہیں, وہ خط لکھتے ہیں اور ارادہ پکا ہوتا ہے, اور خط لکھنے کے بعد بھی ایک آدھ ہفتے تک چلتا ہے, پھر سست ہو جاتے ہیں, پھر دوبارہ ان ہوش میں آتے ہیں کب, جب خط لکھنے کا وقت ہے. دیکھو تو خط کی وجہ سے دو تین ہفتے, دو تین ہفتے, دو تین ہفتے, دو تین ہفتے, یہی پھر چار ہفتے بنتا ہے, پانچ ہفتے بنتا ہے. پھر اس کی برکت سے حیا آتی ہے, یار شیخ کی حیا کی وجہ سے کرتے ہیں تو اللہ کی حیا سے کیوں نہ کریں, اور کئی مہینوں کے بعد چل پڑتے ہیں. اسی وجہ سے میں نے ابھی پچھلی کچھ نجی مجلسوں میں دوستوں کو بہت اچھی طرح سمجھایا کہ آپ دیکھیے کہ خط لکھنے کا جب وقت آتا ہے تو طرح طرح کے بہانے. کیا بہانے؟ کہ ابھی ایسی کوئی چیز نہیں ہے کہ میں بتلا سکوں, تو تبھی تو خط لکھنا ہے بھائی. اگر آپ کوئی کارنامہ انجام دے رہے ہیں تو پھر تو بتانے کی ضرورت ہی نہیں ہے, پھر شیخ کی ضرورت کیا ہے؟ تبھی تو شیخ کو لکھنا ہے جب کوئی آپ کارنامہ انجام نہیں دے رہے ہیں. ایک شخص نے حضرت حکیم الامت تھانوی رحمۃ اللہ علیہ سے عرض کیا کہ حضرت آپ فرماتے ہیں کہ احوال لکھیے, احوال لکھیے, احوال لکھیے, تو میری تو کوئی حالت ہی نہیں ہے, میں کیا لکھوں؟ تو حضرت نے فرمایا کہ یہ بھی ایک حالت ہے, آپ کے لیے کوئی حالت نہیں ہے مگر ہم اس سے بھی سمجھتے ہیں کہ آپ جب لکھتے ہیں کہ میری کوئی حالت نہیں ہے تو اس سے بھی ہمیں مرید کی حالت معلوم ہوتی ہے. تو چاہے دو سطر, چاہے تین سطر, چاہے اتنا ہی لکھ لیا جائے کہ جو کچھ پڑھنے کے لیے دیا گیا تھا اس میں سے کچھ بھی نہیں ہو رہا ہے, بس میرے لیے دعا کیجیے کہ اللہ میرے اوپر فضل فرما دیں, میں تو اتنا گنہگار اور گندا ہو چکا ہوں کہ ذکر کی توفیق نہیں ملتی, تلاوت کی توفیق نہیں ملتی, آپ دعا کیجیے کہ اللہ میرے اوپر فضل فرما دے ورنہ میں ہلاک ہو جاؤں گا. ایسا لکھتے رہیے, دیکھو اس کا بھی اثر ہوتا ہے کہ نہیں. اور پھر یقیناً شیخ جو ہے وہ مرید کے لیے روحانی باپ ہوتا ہے, وہ ہمیں چونکہ دین سے اتنی وابستگی نہیں اس لیے ہمیں پتہ نہیں ہوتا کہ اس قسم کے خطوط پڑھ کر شیخ کو کتنی فکر ہوتی ہے اپنے بیٹے کے بارے میں, روحانی بیٹے کے بارے میں. وہ فکر میں پڑ جاتا ہے, دعا کرتا ہے, تو کچھ نہ کچھ آگے اللہ تعالیٰ شانہ پھر فضل فرما دیتے ہیں. تو اس لیے ہر دو مہینے کے بعد اور لمبا چوڑا کچھ لکھنے کی ضرورت ہے, اپنے احوال لکھ دیں, اپنے احوال لکھ دیں, اور اس کے بعد جو ہے وہ حیا آئے گی, جس کے نتیجے میں انشاءاللہ پھر دھیرے دھیرے معمولات کی پابندی بھی ہوگی. اور اپنے شیخ کے پاس آنا جانا کبھی نہیں چھوڑنا چاہیے. میں اس کی مثال اس طرح دیتا ہوں نوجوانوں کو سمجھانے کے لیے کہ بیڈ روم میں ایک لیمپ ہو اور وہ پلگ جو ہے وہ ساکٹ میں ہے, پلگ ساکٹ میں ہے, تو فیوز اگر چلا جائے گا تو یہ بیکار ہو جائے گا لیمپ, اور پھر جب فیوز کو آپ درست کر لیں گے تو فوراً لائٹ یہاں آ جائے گی. لیکن چونکہ فیوز چلا گیا اور یہ اب بلب کام نہیں کر رہا ہے, تو آپ اگر اسے پلگ کو ساکٹ میں سے نکال دیں گے تو پھر فیوز کے درست ہونے کے بعد بھی یہاں روشنی نہیں آئے گی. اس لیے جس شیخ سے ہمارا تعلق ہے, کتنی ہی گری ہوئی ہماری حیثیت ہو, بس وہاں آنا جانا تعلق یہ برابر باقی رکھنا چاہیے. اور ہمارے یہاں الحمدللہ علماء دیوبند کے یہاں جو پیری مریدی ہے اس میں مریدوں کا کچھ خرچ نہیں ہوتا, مریدوں کا کچھ خرچ نہیں ہوتا. وہاں تو مریدوں کو اس لیے بلایا جاتا ہے کہ جو کچھ شیخ کے پاس روحانی دولت ہے وہ مریدوں پر تقسیم کی جائے, اس نیت سے بلایا جاتا ہے. یہاں وہ اصول ہے ہی نہیں کہ بھائی جو ہدایہ لے کر کے آئے گا وہ توجہ کا زیادہ مستحق ہوگا, مالدار ہوگا وہ توجہ کا زیادہ مستحق ہوگا. وہ تو رؤسائے عرب کے ساتھ آپ صلی اللہ علیہ وسلم بیٹھے ہوئے تھے پوری لالچ کے ساتھ, وہاں تو دنیاوی لالچ تو تھی نہیں کہ اگر یہ جو مسلمان ہو گئے بڑے بڑے سردار تو, اور حضرت عبداللہ بن ام مکتوم رضی اللہ تعالیٰ عنہ تشریف لائے, بالکل غریب صحابی, اور آپ صلی اللہ علیہ وسلم کی طبیعت مبارکہ پر ذرا تک اثر ہوا. اثر کیا ہوا کہ غریب کہاں سے آ گیا, نہیں کہ ان لوگوں نے میرے ساتھ شرط لگائی تھی کہ آپ ہمیں ایک وی آئی پی کا سیشن دیں جس میں ہم ہی لوگ ہوں اور ہمارے ساتھ کوئی گرا پڑا دوسرا غریب آدمی نہ ہو. تو آپ صلی اللہ علیہ وسلم کی طبیعت مبارکہ پر یہ اثر ہوا کہ ایک بہت اچھا کام چل رہا ہے یہاں, اور مجھے امید ہے کہ یہ لوگ ایمان پر آ جائیں گے, اگر یہ ایمان پر آ گئے تو پوری قوم ایمان پر آ جائے گی, میرے اس شاگرد کے آنے کی وجہ سے کہیں اس میں خلل واقع نہ ہو جائے, یہ طبیعت پر تکلیف ہوئی. تو اللہ تعالیٰ شانہ نے عتاب فرمایا سید المرسلین صلی اللہ علیہ وسلم کو, اس میں سب پیروں کو اور سب معلمین اور مدرسین کو سبق ہے کہ آپ جو طالب علم آپ کے پاس پڑھنے کے لیے آ رہا ہے, جو مرید آپ سے اصلاح نفس کے لیے آ رہا ہے, اس کے دنیاوی اسٹیٹس کو دیکھ کر اس کے ساتھ معاملہ نہ کرے, باطن میں طلب کیا کتنے لے کر کے آ رہا ہے وہ دیکھیے. عبس وتولى ان جاءه الاعمى وما يدريك لعله يزكى. تو اس سے جو ہے ایک اصول بھی نکلتا ہے اس واقعے سے, وہ اصول یہ ہے کہ محنتیں دو قسم کی ہیں, ایک محنت جو ہے وہ یقینی ہوتی ہے اور دوسری محنت محتمل ہوتی ہے. تو محتمل محنت سے زیادہ افضل یقینی محنت ہے. تو وہ جو بڑے بڑے رؤسا کے ساتھ آپ صلی اللہ علیہ وسلم بیٹھ کر محنت کر رہے تھے وہ محتمل تھی, پاسیبلٹی تھی کہ وہ اسلام قبول کریں, اور یہ بھی پاسیبلٹی تھی کہ اسلام قبول نہ کریں, اور یہ طلب لے کر کے آئے تھے عبداللہ ابن ام مکتوم رضی اللہ عنہ, یہاں 100% یقین تھا کہ طلب ادھر سے سچی اور ادھر سے تعلیم بھی بہت سچی ہوگی تو ضرور فائدہ ہوگا. تو آپ صلی اللہ علیہ وسلم کے ذریعے امت کو یہ تلقین کی جا رہی ہے کہ جہاں فائدہ یقینی ہو اس کو ترجیح ہوگی اس پر جہاں فائدہ محتمل ہو. وما یدریک لعلہ یزکا او یذکر فتنفعہ الذکرہ اما من استغنا فانت لہ تصدہ وما علیک الا یزکا واما من جاک یسعی وہو یخشا فانت عنہ تلہ. تو ہمارے بزرگان دیوبند جو ہیں ان کے یہاں الحمدللہ یہی ہے کہ وہ فکر رکھتے ہیں کہ بس لوگ کسی طرح دین پر آ جائیں, اسی لیے غریب ہوں امیر ہوں ان کا ایک ہی مقصود ہوتا ہے کہ کسی طرح دین پر آ جائے. اللہ تعالیٰ شان وہ ہم سب کو عمل کی توفیق عطا فرمائے.